लैंगिक न्याय सँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज कार्यक्रम महिला आवाज। नमस्कार, समानता र महिला सशक्तिकरण र हिंसा विरूद्ध सचेतनाको आवाज कार्यक्रम महिला आवाज लिएर उपस्थित भएका छौं। राष्ट्रिय महिला आयोगको सहकार्यमा रेडियो नेपालद्वारा तयार पारेको कार्यक्रम महिला आवाजमा आउनु स्वागत गर्छौं।
महिला आवाज कार्यक्रम 15 दिनमा एकपल्ट हरेक महिनाको दोस्रो र चौथो बिहिबार बिहान यसै समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। अबको 15 मिनट हामीसँगै रहनुहोला।
कार्यक्रम महिला आवाजको आजको प्रस्तुतिमा हामी राष्ट्रिय महिला आयोगले सञ्चालन गर्दै आएको 1145 हेल्पलाइन सेवाको सम्बन्धमा तयार पारेको जानकारीमूलक सामग्री, महिला गतिविधि र लैंगिक न्याय र हिंसा विरूद्धको आवाज अन्तर्गत अधिकार कर्मी मेनुका थापाको भनाईलाई राख्नेछौं। महिला आवाज कार्यक्रम सुनिरहनु भएको तपाईँ श्रोतामाज, कार्यक्रमको पहिलो सामग्रीमा हामी राख्दैछौ राष्ट्रिय महिला आयोगले सञ्चालन गर्दै आएको 1145 हेल्पलाइन सेवाको सम्बन्धमा तयार पारेको जानकारीमूलक सामग्री।
राष्ट्रिय महिला आयोगले लैंगिक हिंसामा परेका महिला तथा बाल बालिकाहरूको तत्काल उद्धार गरी आवश्यक राहत सेवा उपलब्ध गराउन र पीड़कलाई प्रचलित कानून बमोजिम सजाय दिलाउन, कानूनी सहायता उपलब्ध गराउन र मनोसामाजिक परामर्श समेत उपलब्ध गराउने उद्देश्यले विगत 4 वर्षदेखि 1145 हेल्पलाइन सञ्चालनमा ल्याएको छ। 1145 हेल्पलाइनका बारेमा जानकारी गराउनुहुँदै राष्ट्रिय महिला आयोगकी शाखा अधिकृत वर्षा ढकाल,
यसमा चाहिँ निशुल्क फोन सम्पर्क गर्न सक्नुहुन्छ। नेपालभरि अथवा विदेशमा बस्नुभएको जो पनि महिला हिंसा पीड़ित हुनुहुन्छ, महिला भएकै कारणले कसैमाथि हिंसा हुन्छ, महिला भएकै कारणले उसलाई उसको मानवाधिकार सम्बन्धी केही कुराहरूबाट गर्न वञ्चित गरिन्छ भने चाहिँ उहाँले 1145 सम्पर्क गरेर राष्ट्रिय महिला आयोगबाट चाहिँ मनोसामाजिक र कानूनी परामर्श लिन सक्नुहुन्छ। यो हेल्पलाइन सेवा चाहिँ 2018 डिसेम्बर 10 चाहिँ सुरु भएको हो। सुरुमा चाहिँ वर्ल्ड ब्याङ्कको सहयोगमा हामीले यो हेल्पलाइन सञ्चालन गर्दै आएका थियौँ। 2078 चाहिँ नेपाल सरकारकै स्वामित्वमा यो हेल्पलाइन चलिराखेको छ।
विगत 4 वर्षदेखि सञ्चालनमा आइरहेको खबर गरौं 1145 हेल्पलाइन अहिलेको परिस्थितिमा कतिको प्रभावकारी छ त?
खासमा यो हेल्पलाइन तत्काल उद्धार गर्नको लागि र महिलामाथि जुन हिंसा हुन्छ त्यो स्टाटसकै कारणले उसँग पावर नै नभएको कारणबाट चाहिँ हिंसा हुने भए भएर ऊ कहाँ जाने त? अब हिंसा त भइहाल्यो अथवा उसको मानवाधिकार हनन भइहालेपछि पनि कहाँ जाने, कहाँ गएर न्याय लिने, कसरी अगाडि बढ्ने भन्ने कुरा थाहा हुँदैन महिलाहरूलाई भनेर चाहिँ त्यो महिला जसलाई कानुनी परामर्श अथवा न्याय चाहिएको छ अथवा के चाहिएको छ त्यो महिला र जुन निकायले दिन सक्छ त्यो निकायहरूको बिचमा एउटा ब्रिज भएर काम गर्न र तत्काल उद्धार गर्नको लागि भनेर हेल्पलाइनको स्थापना गरिएको हो। त्यही अनुरूप चाहिँ फोनैबाट कति पनि पैसा नलागिकन नेपालको कुना कन्डाराबाट फोन गर्नुहुन्छ। फोन गरिसकेपछि मलाई यस्तो यस्तो पर्यो, म के गरौँ भन्नुहुन्छ। हामीसँग 24 घन्टा यो फोन उठ्छ। ट्रेन्ड हेल्पलाइन अफिसर्सहरू हुनुहुन्छ, बहिनीहरू हुनुहुन्छ, उहाँहरूले फोन उठाउनुहुन्छ र उहाँहरूले सबै कुरा गर्नुहुन्छ। त्यसपछि तपाईँलाई फेरि फोन गर्न सक्छौँ सक्दैनौँ हामीले भनेर सोध्नुहुन्छ, के छ अवस्था, तपाईँ काठमाडौँ आउन सक्नुहुन्छ, तपाईँलाई त्यहीँ कतै राख्नुपर्छ। सबै बुझिसकेपछि चाहिँ अब उहाँलाई के गर्नुपर्ने हो, साइको सोसियल काउन्सिलिङ चाहिने हो अथवा मनोसामाजिक परामर्श चाहिने हो कि कानुनी परामर्श चाहिने हो भनेर उहाँहरूले छुट्याइसकेपछि हामीसँग वकिलहरू हुनुहुन्छ 2-3 अनि त्यसपछि मनोसामाजिक परामर्शकर्ताहरू हुनुहुन्छ, उहाँहरूलाई रिफर गरिदिनुहुन्छ केस। त्यसपछि त्यही त्यही अनुसारबाट चाहिँ मनोसामाजिक परामर्श चाहिने हो भने त्यही अनुसारले काउन्सिलिङ्सहरू अगाडि बढ्छ, कानुनी परामर्श चाहिने हो भने तपाईँ यो निकायमा गएर यसरी यसरी कानुनी कारवाहीहरू अगाडि बढाउन सक्नुहुन्छ भनेर जानुहुन्छ। र यदि घरेलु हिंसाको उजुरी छ भने चाहिँ घरेलु हिंसा सम्बन्धी ऐनबाट चाहिँ राष्ट्रिय महिला आयोगले पनि त्यो उजुरीको अनुसन्धान गर्न सक्ने भन्ने अधिकार प्राप्त भएको भएर घरेलु हिंसाको उजुरीको लागि चाहिँ हामीले यही राष्ट्रिय महिला आयोगमा बोलाएर छलफल गराउने, मिलाउन सकिन्छ भन्ने उहाँहरूको कुराहरू मेलमिलाप मार्फत जाने। यदि मेलमिलाप मार्फत जाने छैन भने चाहिँ अदालतमा यसरी यसरी कानुनी उपचारको लागि यसरी यसरी अदालत जानुहोस् भनेर हामीले परामर्श दिने गरेका छौँ। यो गर्दाखेरि त दसैँ कहाँ जाने त अब भइहाल्यो, म माथि यस्तो यस्तो कुरा भयो भनेर थाहा पाइसकेपछि कहाँ जाने भनेर थाहा नभएको महिलाहरूलाई चाहिँ यहाँबाट बाटो थाहा हुन्छ। यसरी नै प्रभावकारी छ हाम्रो यो 1145 हेल्पलाइन।
मुलुकभरि बसोबास गर्नुहुने महिला तथा बालबालिकाहरूमा हुने लैंगिक हिंसाका घटनाको उजुरी सुन्ने यो हेल्पलाइनमा आउने समस्याहरूका सम्बन्धमा पुनः आयोगकी शाखा अधिकृत वर्षा ढकाल।
हामीले ब्रोडली चाहिँ चारवटा प्रकारको हिंसाहरू देख्छौँ, एउटा मानसिक, अर्को आर्थिक अनि शारीरिक र यौन जन्ने है। यसलाई चाहिँ ब्रोडली हामीले क्याटेगोराइज गर्यौँ। यसमा मानसिक हिंसा भएर आउनुभएको पीडितहरू हामीहरूसँग एकदमै धेरै हुनुहुन्छ। अब यसलाई नै अझै यही चारवटा क्लासिफिकेसनलाई अझै पनि टुक्राउने हो भने चाहिँ अब मानसिक यातना दिने, कुटपिट गर्ने, चरित्र हत्या गर्ने, आर्थिक काम पनि गर्न जान नदिने, पैसा पनि नदिने, अब अगाडि बढ्दैन नि त जीवन, त्यसरी आर्थिक यातना गर्ने, विवाद जुन चाहिने कागजहरू हुन्छ डकुमेन्ट्सहरू नबनाइदिने, विवाद दर्ताहरू नागरिकताहरूको विषयबाट वञ्चित गराउने, सुरक्षामै उसको शान्ति सुरक्षामै खलल पर्ने खालका कार्यहरू गर्ने, यौन दुर्व्यवहार, बहुविवाह, साइबर क्राइम, वैवाहिक बलात्कार, दाइजो, ज्यान मान्ने उद्योग, कार्यस्थलमा हुने यौन जन्य दुर्व्यवहारहरूसम्मको हामीसँग उजुरीहरू लिएर आउनुभएको हुन्छ महिलाहरूले।
आफ्नो परिचय खुलाउँदा अझ घर परिवार र समाजबाट थप हिंसा भोग्नु पर्ने हुन्छ, यसैले उजुरी गर्दा आफ्नो परिचय खुलाउन कतिको आवश्यक छ त?
परिचय चाहिँ खोल्नुपर्छ हामीसँग। अब सबैजनाले परिचय खोलिदिनु भएन भने त हामीसँग धेरै नै केस हुन्छ, हामीलाई नै क्याटेगोराइज गर्न अप्ठ्यारो हुन्छ। आफ्नो परिचय खोल्नुहुन्छ, फोन नम्बर के गर्नुहुन्छ, नाम, बाबु आमाको नामदेखिको परिचय उहाँहरूले हामीलाई चाहिँ भन्नुहुन्छ, तर राष्ट्रिय महिला आयोगको उजुरी शाखाबाट चाहिँ त्यो कुरा बाहिर जाँदैन। त्यो हामीले पीडितहरूको प्राइभेसीको एकदमै धेरै ख्याल राख्छौँ। हामीले उहाँहरूलाई अफिसमा पनि उहाँको नामहरूलाई हामीलाई थाहा भयो भने पनि सकेसम्म नामबाट हामीले उहाँहरूलाई बोलाउँदैनौँ। तपाईँको के थियो भनेर नजिकै गएर बोलाउनै पर्यो भने नजिकै गएर यस्तो यस्तो भनेर भनिन्छ। फाइलहरूमा नाम हुन्छ, सिएमएस भनेर हाम्रो सबै कम्प्युटराइज सिस्टम हुन्छ, सिस्टममा नाम हुन्छ, तर त्यो नामहरू बाहिर जाने अरू राष्ट्रिय महिला आयोगको पनि उजुरी शाखाभित्र मात्रै सीमित हुन्छ। त्यो उहाँहरूको कुराहरू एकदमै कन्फिडेन्सियल हुन्छ र जुनमा चाहिँ सर्वोच्च अदालतको आदेश जुन जुन मुद्दामा महिलाहरूको गोपनीयता राख्नुपर्छ, बालबालिका तथा महिलाहरूको नाम गोप्य राख्नुपर्छ भनेर भनेको छ, त्यसमा चाहिँ हामीले कागजी रूपमा खाम उहाँको जुन नाम हुन्छ त्यसलाई खामबन्दी गरेर उहाँलाई परिवर्तित नाम राखेर पनि हामीले काम कार्य गर्ने गरेका छौँ।
देशभरिका शिक्षित अशिक्षित महिलाहरूले 1145 प्रभावकारी रूपमा प्रयोग गर्न सकोस् भन्नका लागि के कुरामा विचार पुर्याउनु पर्छ त?
सबैभन्दा पहिला चाहिँ चारवटा नम्बर छ, यसमा चारवटा अङ्क, त्यो याद गरिदिनु होला सबैजनाले। 1145 1145 अनि आफ्नो वरिपरि, आफूलाई आफ्नो वरिपरि के गर्दाखेरि कतै लैङ्गिक हिंसा भएको देख्नु भएको छ, सुन्नु भएको छ, तपाईँलाई लागेको छ यो मान्छेलाई लैङ्गिक हिंसा भएको छ, अथवा म माथि लैङ्गिक हिंसा भइराखेको छ, अथवा म महिला भएकै कारणले चाहिँ मलाई यो मानवाधिकार, मेरो मानवाधिकार प्रयोग गर्नको लागि वञ्चित गरिएको छ भन्ने लाग्छ भने अरू के पनि गर्नु पर्दैन। तपाईँलाई त्यो फिलिङ भएको छ भने 1145 भन्ने जुन नम्बर छ, चारवटा नम्बर, त्यो नम्बर याद गरिदिनुहोस् र डायल गरिदिनुहोस्। 24 घन्टा फोन उठ्छ अनि यो एकदमै निशुल्क छ, तपाईँलाई यसमा फोन गरेको पैसा लाग्दैन। फोन गरिदिनुहोस्, तपाईँलाई थाहा भएको जति पनि कुराहरू छ हाम्रो हेल्पलाइन अफिसरहरूलाई भनिदिनुहोस्। उहाँले त्यति हामीसँग इन्फर्मेसन आउने बित्तिकै त्यसपछि तत्काल राहत चाहिन्छ कि तपाईँलाई त्यसपछि उतै प्रहरी कार्यालयमा पठाएर तपाईँको समस्या समाधान हुन्छ कि स्थानीय निकायमा पठाएर समस्या समस्या समाधान हुन्छ कि त्यहाँकै एडभोकेट्सहरू त्यहाँकै वकिल साहबहरूलाई भन्नुपर्छ भने बार एसोसिएसनको मार्फतबाट भनेर हुन्छ कि त्यसपछिको काम त के गर्नुपर्छ हामी यहाँबाट गर्छौँ तपाईँहरूले इन्फर्मेसनसम्म पुर्याइदिनु भयो भने चाहिँ हाम्रो यो 1145 जुन हामीले हेल्पलाइन सञ्चालन गरेका छौँ त्यसको एकदमै राम्रोसँग युज हुन्छ।
महिला तथा बालबालिकाहरूले विभिन्न किसिमका लैंगिक हिंसा भोगिरहनु भएको छ भने राष्ट्रिय महिला आयोगको 1145 हेल्पलाइनमा निशुल्क फोन गरी आफ्नो समस्या सुनाउन सक्नुहुन्छ र समाधानका उपाय पनि पाउन सक्नुहुन्छ।
यो समय रेडियो नेपालबाट सुनाइरहेका छौं राष्ट्रिय महिला आयोगको प्रस्तुति कार्यक्रम महिला आवाज। अबको पालो रहेको छ महिला गतिविधिको। महिला गतिविधिमा आज हामीले राष्ट्रिय महिला आयोगबाट हालै सम्पन्न भएका कार्यक्रमहरूको जानकारी गराउँदैछौ।
नीतिगत जागरणका लागि विभिन्न मन्त्रालय विभागका लैंगिक सम्पर्क व्यक्तिहरूसँगको उपस्थितिमा यही भदौ 6 गते सहकार्य बैठक सम्पन्न भएको छ। विषयगत मन्त्रालयमा लैंगिक सम्पर्क व्यक्तिको अभ्यास कस्तो छ भनी अनुभव आदान प्रदान सहित भएको बैठकमा लैंगिक मूल प्रभावीकरणका लागि मन्त्रालयबाट भएका प्रयास र लैंगिक सम्पर्क व्यक्तिको प्रस्तावित कार्य विवरणमाथि छलफलको आधारमा लैंगिक सम्पर्क व्यक्तिहरूबाट आयोगले महत्वपूर्ण सुझावहरू प्राप्त गरेको छ।
नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउन महिलाको राजनीतिक सहभागिता र सशक्तिकरणका लागि प्रदेश स्तरीय राजनीतिक दलहरूका प्रतिनिधिहरूको सहभागितामा प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रम प्रदेश नम्बर 1 यही भदौ 7 गते सम्पन्न भएको छ। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुखको प्रमुख आतिथ्यतामा मोरङ जिल्लाको जिल्ला समन्वय समितिको सभाहालमा भएको कार्यक्रममा आयोगका माननीय सदस्य सावित्रा कुमारी शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउन महिलाको राजनीतिक सहभागिता र सशक्तिकरणका लागि राजनीतिक दलको भूमिकाका सम्बन्धमा प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। आयोगका उपसचिव चमिला भट्टराईले आयोगको काम कर्तव्य र अधिकार तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा सहभागी वक्ताहरूले नीति कार्यान्वयन गर्ने निकाय प्रशासन भएकाले राजनैतिक तहमा मात्र नभई प्रशासनमा समेत महिला सहभागिता बढ़ाउनुपर्ने विषयमा जोड़ दिनुभएको थियो।
राष्ट्रिय महिला आयोगको आयोजनामा लैंगिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हिजो भदौ 8 गते सुनसरीको इटहरीमा इटहरी उपमहानगरपालिका धरान उपमहानगरपालिका तथा आसपासमा रहेका स्थानीय तहका प्रमुख उपप्रमुख न्यायिक समितिका सदस्यहरू कार्यपालिकाका सदस्यहरू तथा कर्मचारीहरू लगायत अन्य सरोकारवाला निकायहरूको सहभागितामा सम्पन्न भयो। जिल्ला सरकारी वकिल कार्यालय इनरुवाबाट लैंगिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत भएको कार्यक्रममा इटहरी उपमहानगरपालिका धरान उपमहानगरपालिका तथा इनरुवा नगरपालिकाका न्यायिक समितिका असल अभ्यासहरूको अनुभव आदान प्रदान भएको थियो।
लैंगिक न्याय र हिंसा विरूद्धको आवाज अन्तर्गत रक्षा नेपालका संस्थापक अधिकार कर्मी मेनुका थापा
नारी भनेको असाध्य शक्तिशाली हो। जन्मिँदै सशक्त छौं, आफ्नो क्षमता बुझ्नु जरूरी छ। जे भए नि हुन्छ भनेर बस्ने होइन कि आफूलाई आफ्नो आत्मसम्मानमा चोट नपर्ने कामलाई मात्रै हुन्छ भन्नुपर्छ। म पनि यो समाजको हिस्सा हुँ, पहिलो रूपमा त हामी पहिलो दर्जाको नागरिक भएर बाँच्नु पर्यो नि त। त्यो आमा आफै सशक्त छन् मात्र मलाई अवसरको खाँचो छ र यदि तिमीले अवसर दिनौ भने म चाहिँ आफै अवसर लिन्छु भन्नु पर्यो। र सबैभन्दा ठूलो कुरा शिक्षालाई चाहिँ जोड़ दिनु पर्यो। अहिलेका धेरै नारीहरू अब शिक्षा पाएर पनि शिक्षाको अवसर पाएर पनि त्यति राम्रोसँग पढेको देख्दिनँ मैले। धेरै कलेजका बच्चाहरू डिस्कोमा गइरहेको भेट्छु, फिल्म हलमा गइरहेको भेट्छु। तर शिक्षालाई तिमीले कमजोर ठान्यौ भने तिमी सधैँ कमजोर हुन्छौ। शिक्षा सबभन्दा ठूलो कुरा हो। प्रत्येक नारीलाई शिक्षा चाहिन्छ। शिक्षा नपाएका नारीलाई शिक्षा चाहियो र शिक्षा भएकाले मिसयुज नगर्नुहोस् म त्यही भन्छु।
महिला भएकै कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ, अन्यायमा परेको ठान्नुहुन्छ भने सल्लाह सुझाव र न्यायको लागि पैसा नपर्ने हेल्पलाइन सेवा 1145 राख्न सक्नुहुन्छ।
साथै हाम्रो यो कार्यक्रम महिला आवाज मार्फत पनि तपाईहरूका समस्याहरूलाई सम्बोधन गर्ने प्रयास गर्नेछौ।
तपाईँको समस्या, जिज्ञासा र प्रश्नलाई हामी सम्बन्धित निकाय र व्यक्ति मार्फत यो कार्यक्रमबाट जानकारी गराउनेछौ।
कार्यक्रम महिला आवाजका बारेमा तपाईँको केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई इमेल मार्फत पनि जानकारी गराउन सक्नुहुन्छ। यसका लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.aryanprogram@gmail.com।
कार्यक्रम महिला आवाजको आजको श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारी, सहकर्मी साथी रिता तिमिलसेनासँगै म चन्द विष्ट पनि विदा माग्छु। भदौ महिनाको 23 गते बिहिबार बिहान 7:45 तपाईँ हाम्रो भेट हुने नै छ। नमस्ते, शुभ दिन।